نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. طلاق کے مسائل کتاب میں سے اب اس وقت ہمارے سامنے جو موضوع ہے وہ ہے طلاق کیا ہے، یعنی ابھی تک جتنی چیزیں ہم نے پڑھی اگر میں اس کا خلاصہ کر دوں تو وہ کیا ہے، کیا چیزیں ہیں، کیا اقدامات ہیں جو اختیار کیے جائیں تو طلاق سے بچا جا سکتا ہے، یعنی وہ حالات ہی پیدا نہ ہوں کہ طلاق کی نوبت آئے. اور اسلام کا جو مزاج ہے نا، حقیقت میں ایسا ہی ہے، جس کو آپ کہہ سکتے ہیں کہ ریکیور کرنے والا سٹائل ہے، بجائے اس کے کہ سر پہ پڑ جائے پھر اس کو بھگتو. میں ایک چھوٹی سی مثال دیتی ہوں آپ کو کہ اگر ایک جگہ ہے اور وہاں کوئی پوچھے کہ یہاں کیا ہو رہا ہے تو وہ کہتے ہیں کہ یہاں ایک گھڑا کھودا گیا، ڈچ ہے یا ایک بہت گہری کھائی سی ہے. تو ایک حکومت ہے وہ کہتی ہے کہ چونکہ یہاں کھائی ہے تو پھر یقیناً لوگ گریں گے، تو جب گریں گے تو ظاہری بات ہے ان کی ہڈی ٹوٹنے کا ڈر ہے. تو ہم کیا کرتے ہیں کہ اس گھڑے کے قریب ہی ایک ہاسپٹل بناتے ہیں، وہ ایک بہت بڑا سا ہاسپٹل بنائیں، پھر وہاں اس کے سارے انتظامات کریں، اور پھر ظاہری بات ہے کہ دوسرے لفظوں میں آپ کہیں کہ لا محالہ وہ اس چیز کا انتظار کریں گے نا کہ آپ کو اس گھڑے میں گرے، اور جو ہی گرے تو فوراً ہماری ساری مشنری جو ہے وہ ایکٹیویٹ ہو جائے، جلدی سے ایمبولینس والے کو بلاؤ، پکڑو، ڈاکٹرز کو بلاؤ، نرسوں کو بلاؤ، اور پھر ہم بعد میں کہیں دیکھیں یہ کتنی کامیاب حکومت ہے، کوئی جو ہی گرتا ہے تو اس کو پکڑ کے ہاسپٹل میں لے جاتے ہیں. یہ عموماً ہمارے کلچر میں کانسیپٹ بھی ہے نا ویسٹ کے بارے میں، وہاں بوڑھوں کا بڑا خیال رکھتے ہیں، وہاں اولڈ ہومز ہیں، وہاں ڈے کیئرز ہیں، اور وہاں گورنمنٹ بہت انوالو ہوتی ہے ہسبینڈ وائف کے معاملے میں. یہ بالکل یہی مثال ہے، ان کے بعد والے انتظامات بڑے خوبصورت ہیں، اٹس ٹرو، بٹ یہ حالات کیوں پڑے کہ کوئی گرے اور اس کی چوٹ پڑے اور اس کی ہڈی ٹوٹے، اس کا وہاں علاج نہیں ہے. یعنی بچے نافرمان کیوں ہیں، بچے ماں باپ کو کیوں نہیں دیکھتے کہ بچوں کے ماں باپ کو مطلب اولڈ ہومز میں رہنا پڑتا ہے. ہمارے ملک میں آپ کو کوئی ایک اولڈ ہوم نہیں ملے گا. آپ کسی ویسٹرن کنٹری کی زبان میں کہیں او ہو پاکستان از سو پوور کنٹری کہ اس کے اندر ایک بھی اولڈ ہوم نہیں ہے، تو آپ کیا کہیں گے کہ ہمیں اولڈ ہومز کی ضرورت نہیں ہے، کیونکہ ہمارا ہر ہوم اولڈ ہوم ہے. جس گھر میں کوئی بڑا نہیں ہوتا اس گھر میں برکت نہیں ہوتی، ہے نا. تو اسلام کیا کہتا ہے کہ دیکھو تم نے ایمبولینس بلانی ہے، پھر تم نے اس کے بعد ہاسپٹل بنانا ہے، پھر کتنا خرچہ ہے، پھر ظاہری بات ہے کہ وہ جو سارا خرچہ ہے وہ پبلک نہیں دینا نا، تو نتیجہ کیا نکلے گا کہ خرچہ سب کے اوپر پڑے گا. اسلام کیا کہتا ہے کہ آؤ ہم ایک کام کرتے ہیں، ہم اس کھائی کو بند کر دیتے ہیں. جس پیسے سے ایمبولینس لینی تھی، جس پیسے سے ہم نے یہاں ہاسپٹل بنانا تھا، پھر ڈاکٹرز کی نرسز کی پے ہوگی، جو بھی ہے، ہم ان سارے ریسورسز کو یوز کرتے ہیں، ہم اس گھڑے کو بند کر دیتے ہیں. جب گھڑا بند ہوا تو کیا ہوگا، ہاسپٹل کی ضرورت ہی نہیں ہے، ڈاکٹرز کی ضرورت نہیں. یہ ہے اسلام کا مزاج. اگر یہ مثال آپ یاد رکھ لینا، آپ دیکھیں گے شوہر بیوی کا تعلق جس کو اس وقت ہم دیکھ رہے ہیں یا کوئی دوسرا معاملہ، اسلام کہتا ہے کہ گرنے سے پہلے اس گھڑے کو بند کر دو. طلاق کے بارے میں عموماً میں ایک جملہ بولتی ہوں تفسیر کی کلاسز میں، اسی سے میں اپنی اس بات کو شروع کرنا چاہوں گی کہ طلاق ایک ایمرجنسی ڈور ہے، ایمرجنسی ایگزٹ ہے. کبھی بھی آپ کسی بڑی بلڈنگ میں جائیں، ہاسپٹل میں جائیں، ایون جہازوں میں ہم جاتے ہیں تو ایمرجنسی ڈورز ہوتے ہیں نا. آج تک اللہ نہ کرے کبھی آئندہ بھی ہو، کبھی آپ نے ایمرجنسی ڈور کھلتا دیکھا؟ نہیں دیکھا. ہر جہاز میں بیٹھتے ہی وہ سیفٹی انسٹرکشنز دیتے ہیں، لیکن آج تک کبھی آپ کو ضرورت پڑی؟ آپ ہزاروں دفعہ بھی سفر کریں، چلیں ہزاروں مبالغہ ہو سکتا ہے، سینکڑوں بار بھی سفر کر لیں، کبھی بھی آپ کو ضرورت نہیں پڑی، لیکن انہوں نے وہ ڈور بنایا ہوا ہے جو آلویز بند رہے گا، لیکن وہ اس کو ہوگا ضرور. کیوں؟ ان کیس آف ایمرجنسی. تو طلاق کی حیثیت کیا اسلام میں، لوگوں کی نظر میں یہ ایمرجنسی ڈور ہے. اسلام نے کھولا ہے لیکن یہ اکثر بند رہے گا. اگر جہاز والے تھوڑی تھوڑی دیر بعد ہمیں تانا دیں میں ایمرجنسی ڈور کھول دوں گی، پھر آپ کا جہاز گر جائے گا، آپ کو پکڑ کے دھکا دے دوں گی، آپ بتا سکتے ہیں کہ کیا وہ ایک مہذب طریقہ ہوگا؟ اس فکرے کو آپ رکھ لیجیے ان مردوں کی زبان سے بولا ہوا جملہ جو بات بے بات اپنی بیویوں کو کہتے ہیں خبردار طلاق دے دوں گا، خبردار یہ ہو گیا طلاق دلا دوں گا. दूसरी तरफ अगर जो पैसेंजर्स बैठे हुए जहाज में वो कहें थोड़ी देर बाद इमरजेंसी डोर खोल दूंगी, अगर आपने मुझे अच्छा खाना ना दिया ना अभी मैं ये लॉक खोल दूंगी, यानी पैसेंजर्स उनको दावत देने लग जाएं या उनको डराने लगे, धौंस देने लगे जहाज के अमले को कि आप अगर कुछ गलती करेंगे देखना खोल देंगे। आप सोचिए अगर वो खोल दें तो क्या होगा? क्या सिर्फ वो एयर होस्टेस या जहाज का अमला गिरेगा या जहाज में से सिर्फ उनको नुकसान है, उस खोलने वाले को सबसे पहले नुकसान है। यही है वो औरत के जो बात बे बात अपने मिजाज के बिगाड़ के बाद कहती है मुझे फारिग करो, मैं तुम्हारे साथ नहीं रह सकती, मैं तुम्हारे साथ जीना नहीं चाहती। जू ही वो कहती जोश में, वो सोचती है कि इसके बाद मजा आ जाएगा मर्द को, देखना जरा इसको नानी याद आ जाएगी, मैंने इसका घर संभाल लिया, मैंने इसके बच्चे संभाले हुए। लेकिन उसको ये नहीं पता कि जिस वक्त ये इमरजेंसी डोर तलाक का खुला तो साथ वो भी गिरेगी। तो तलाक क्या है? तलाक अल्लाह ताला ने एक सेफ्टी चेक रखा इन केस ऑफ एनी एडवर्स कंडीशन, जब कोई ऐसे हालात आ जाएं कि जिसकी वजह से एक इंसान को मुश्किलात का सामना करना पड़े तो उस वक्त में फिर तलाक का दरवाजा खोला जा सकता है। ठीक है ना? ये फर्ज है, ना सुन्नत है, ना फिल है, ना ये नबी सल्लम का कोई तरीका है, ना कुछ है, और ना ये बिल्कुल इतनी अबस है कि जो हमारे कल्चर में अगर तो दुआ के रंग में कहें तो अच्छी बात है, लेकिन अगर हुक्म सुनाते हैं पेरेंट्स तो बिल्कुल अच्छी बात नहीं। हमारे अक्सर रुख्सती के वक्त बेटियों को एक जुमला बोला जाता है कि अब इस घर से तुम्हारा जनाजा ही निकलेगा या निकले। दुआ है तो बड़ी अच्छी बात है कि ये जोड़ बिल्कुल ना टूटे, साथ साथ ही चलता रहे, बहुत अच्छी दुआ है कि ये जोड़ साथ तक चलता रहे, जन्नत में पहुंचे। लेकिन अगर आप ये हुक्म या मसला साबित करते हैं ना कि अब इस घर में चाहे तुम्हारी इज्जत को खतरा हो, चाहे शराबी है, पापी है, कोई घर में शौहर जो है वो बिल्कुल अखलाक बाख्ता हो चुके हैं, वट एवर, फिर भी तुमने इधर से निकलना नहीं, तलाक नहीं लेनी, तुम इसी घर में मरोगी, तो ये जुल्म है, ये फिर हिंदुआना रस्म है। ठीक है? क्योंकि आपने देखा होगा कि हिंदू मजहब में तलाक नहीं होती, और अगर तलाक किसी औरत को मिल जाए भी अगर बिलफर्ज, तो फिर उसकी जिंदगी काबिले रहम हो जाती है। तो आम हालात में अगर आप देखें तो शौहर और बीवी का जब ताल्लुक जुड़ता है ना तो घर बसाना उसकी एक शर्त है। आप सूरत निसा की अगर आयतें खोल लें, पांचवें पारे का पहला रुकू, वल मुहसनात से लेकर रुकू के एंड तक, तो आप देखेंगे पूरे लवाजमात है निकाह के। चार शराइत जो बड़ी बड़ी हैं, पांचवी भी एक है, उसमें एक बड़ी शर्त क्या है कि तुम घर बसाना चाहते हो, टाइम बीइंग नहीं, पेपर मैरिज नहीं, मुता नहीं, बल्कि घर बसाना चाहते हो। अगर कोई निकाह इस नीयत से किया जाए कि इधर से तलाक लेनी है तो उसको आप हलाला कहें जो हराम है। जो एक औरत को दूसरे मर्द के लिए हलाल करने के लिए लोग अमूमन तरीके इख्तियार करते हैं हलाला के नाम पे, उसमें क्या हो रहा है? अगर आप दूसरे लफ्जों में कहें शादी हो रही है आज ताकि कल तलाक हो, घर बसना नहीं बल्कि ये घर उजड़ना है, तो इसीलिए वो निकाह है ही नहीं, उसकी शरायत ही नहीं पूरी, और हदीस में आता है कि ये जिना है, इस तरह रहना, इस तरह का काम करना दुरुस्त नहीं है। ठीक है? जब घर बसाने की नीयत से शादी कर दी और रिश्ता जोड़ दिया, अब उसके बाद क्या होगा? एक जब ये ताल्लुक जोड़ दिया तो अब उसके बाद क्या हुआ कि हर मुमकिन कोशिश शादी के बाद औरत और मर्द और औरत के घर वालों और मर्द के घर वालों की तरफ से क्या होनी चाहिए कि ये घर बसा रहे, ये घर बना रहे। इस घर के मामले में एक इंसान को ये नहीं सोचना चाहिए कि छोटी छोटी बातों पे ये ले। इस्लाम क्या कहते हैं? पहले ही फैसले ठीक करो, रिश्ते का इंतखाब ठीक हो, तुम्हारा मेयार ठीक हो, तुम्हारा दिल दिमाग भी ठीक हो, अंदर कुछ और हो बाहर कुछ और हो तो रिश्ते गलत हो जाते हैं, आधा दीन हो तो रिश्ते और ही बुरे होते हैं, सच बता रही हूँ मैं आपको। और अक्सर एक जुमला भी बोल देती हूँ कि रिश्तों के इंतखाब के वक्त हमारा असल दीन खुलता है। हम लोगों के सामने बहुत लुबादों में होते हैं, हाजी साहब, नमाजी साहब, हाजी साहब का घराना, शेख साहब का बेटा, फलां की बेटी, लोग बड़े दीन के नाम पे होते हैं, उम्रे करने वाले, हज करने वाले, लेकिन जिस दिन आपके घर में शादी का मौका आएगा ना, आप समझ लीजिए उस मौके पे जो आप रिएक्ट करते हैं ना, ये अल्लाह की नज़र में आपका मुकाम है, क्योंकि इस वक्त पे लोग अपने आप को छुपा नहीं सकते, ये एक अल्लाह की तरफ से बना हुआ एक मेयार है। रिश्ता चूज करते वक्त अगर दुनिया फंसी हुई है तो हम दुनियादार रिश्ता ले लेंगे, चाहे दीन का ठप्पा लगाएं, बाद में लोग रोते हैं कहते हैं हमने तो दीन के नाम पे शादी की थी, ये किया था, वो किया था, लेकिन वो दीन के नाम पे सिर्फ आपने एक रस्मी दीनदारी मांगी थी। लोग कहते हैं हमने हाफिज लड़का देखा था, देखे बाद में फिर रिश्ता टूट गया, क्योंकि आपने हाफिज देखा था, आपने आमिल नहीं देखा था। तो बहरहाल ये एक बहुत बड़ा टॉपिक है जिसको जितना एलेबोरेट करते जाएं करते जाएंगे ये होता जाएगा। अब हम क्या करते हैं कि हम पेज 74 से ये टॉपिक पढ़ लेते हैं, जब ये पूरा कर लेंगे फिर इसी बुक में से शुरू के इंट्रो में से कुछ चीज़ें मैं आपके साथ ही पढ़ूंगी ताकि आप लोग भी उससे फ़ायदा उठा सके। अब हम सिर्फ सुनते हैं, क्योंकि मुझे पता है कि आप जब हम सुनेंगे ना तो आपके जहन में बहुत सारे सवालात होंगे। मैं चाहती हूँ कि आपका जहन पहले इस कच्ची पक्की चीज़ को सुन ले, फिर उसके बाद जब आप थोड़े से माशाल्लाह आलिम हो जाएंगे सुनने के बाद, इल्म लेने के बाद, तो फिर इसको आप हम एक गो में करेंगे ताकि आपकी अंडरस्टैंडिंग लेवल बेहतर हो जाए। मुझे ऐसे लग रहा है जैसे वो आटे में पानी डाल के पहले छोड़ देते हैं ना, फिर उसको थोड़ी देर बाद गूंधते हैं तो नरम गूंधता है। इल्म का भी यही हाल होता है, पहले थोड़ा थोड़ा चख लें, चखा होगा, फिर उसके बाद जब आप उसको एक दूसरे स्ट्रेच में सुनेंगे इंशाल्लाह उससे ज्यादा फायदा होगा। तो आइए हम पढ़ते हैं पेज नंबर 74 से। टॉपिक है अनवाउ तलाक, तलाक की इकसाम। तलाक की तीन इकसाम हैं। पहली को कहते हैं अत-तलाकुल मसनून, मसनून तरीका। लफ्ज मसनून से क्या मुराद है? सुन्नत वाला। इसका रूट क्या होगा? सीन नून नून। सन्ना या सुन्नू कहते हैं पुराना होने को। सूरत बकरा में ये लफ्ज आता है लम यतसन्ना, हजरत उजैर के वाक्य में कि वो गधे पर सवार शख्स फौत भी हो गया लेकिन उसका खाना जो था वो पुराना नहीं हुआ। तो सन्ना पुरानी चीज को कहते हैं, मसनून पुराना अमल। इसका ऑपोजिट क्या होता है? मोहदस। मोहदस कहते हैं बिदत को, यानी सुन्नत के मुकाबले में नया अमल। तो मैं और आप पुराने दीन पर अमल करते हैं, हमारा दीन जितना पुराना होगा उतना रियल होगा, जिसका कहते हैं ओल्ड इज गोल्ड, गो टू दी बेसिक्स। तो दीन में कोई भी काम करेंगे ना तो नया ना करें, कोशिश करें कि वो सुन्नत वाला अमल हो। दूसरी तलाक को कहते हैं तलाकुल बेदईयुन, गैर मसनून तरीका। ये बेदई क्या है? बिदत से, यानी वो तरीका इख्तियार करना तलाक देते लेते वक्त जिसका सुन्नत से ताल्लुक नहीं है। और तीसरी है अत-तलाकुल बातिल, बातिल तलाक। यानी पहले में हम पढ़ लेंगे कि जिस तरह देनी चाहिए, अगर हालात नासाजगार हों, पिछले सारे मराहिल तय कर चुके हों, तो फिर तलाक कैसे दी जाएगी। दूसरे में हम पढ़ेंगे कि अमूमन सोसाइटीज में इल्म की कमी की वजह से लोग जिस तरीके को इख्तियार करते हैं वो कौन सा है। और तीसरा वो है कि जिसको लोग कहते हैं कि तलाक हो गई लेकिन वो बातिल होता है, हो जाएगी तलाक, हो जाती है लेकिन गुना वाली तलाक होगी या होगी नहीं, वो सरकमस्टांसिस है, उसको हम पढ़ेंगे। अब हम तीनों को अलग अलग देखेंगे। पहला है अत-तलाकुल मसनून, मसनून तलाक, हैज से पाक होने के बाद। आप इसके ऊपर लिखिए वन, क्योंकि मैं एक जुमले के अंदर से जब रुकूंगी ना वहां तक एक चीज होगी। ये स्टेप्स हैं, चाहे तो एरो डाल लीजिए, हैज से पाक होने के बाद, क्या आगे एरो डाल लें या इसको वन कर दें। हैज से पाक होने के बाद जबकि बीवी से सोहबत ना की हो, ये दूसरी शर्त है। हालत तोहर में बीवी को एक तलाक देनी चाहिए। दौराने इद्दत बीवी को अपने साथ घर में रखकर इसका नान नफका अदा करना चाहिए, यह मसनून तलाक होगी। तो जरा सिर्फ इस हेडिंग में से निकालिए जुमले। नंबर एक, तलाक का मसनून तरीका क्या है? कि औरत पीरियड से पाक हो, यानी एक मर्द वेट करे औरत के पीरियड से पाक होने का, ये फर्स्ट है, यानी औरत पीरियड्स में ना हो। ठीक है, अब जहन में अगर सवाल आ गया अच्छा पीरियड्स में दे दी तो थोड़ा सा सब्र कीजिए, उसका जवाब आगे आएगा। आप पहली शर्त क्या हुई कि औरत पीरियड्स में ना हो। दूसरी बात है कि पीरियड्स खत्म होने से, यानी जब पीरियड से औरत पाक हुई उससे लेकर जिस दिन तलाक दी जा रही है उस दौरान शौहर बीवी का ताल्लुक ना हुआ। यानी आप कह लीजिए कि तलाक की दूसरी शर्त क्या हुई कि औरत मर्द का ताल्लुक कायम ना हो, जो कि फितरी एक ताल्लुक है, उस पीरियड के बाद ना हुआ। बात समझ गए? यानी जब औरत पीरियड से पाक हुई उसके बाद, हो सकता है अगले दिन कोई तलाक दे दे, नो प्रॉब्लम, या 15 दिन बाद दे रहा है, महीने के अंदर ही अंदर किसी भी वक्त दे रहा है, शर्त है कि उस दौरान ताल्लुक कायम ना हुआ हो। तीसरी बात वो ऑब्वियस है इसी में कि हालत तोहर हो। तोहर किसको कहते हैं? एक पीरियड के खत्म होने से लेकर दूसरे के शुरू होने तक, यानी प्योर अरसा जिसके अंदर औरत पाक होती है, नमाज पढ़ती है, रोजा रखती है। चौथी चीज के कि इद्दत के दौरान अपने घर में रखेगा मर्द उसको, है इसका तसव्वुर? हमारे तो उसे पहले ही मसले पड़ जाते हैं, लड़की तो पहले ही रूठ के महके जा चुकी होती है। पांचवी शर्त अपने इस पे इसी जुमले के ऊपर लिखिए, इसका नान नफका मर्द देगा। इद्दत के दौरान औरत का खर्चा, नान नफका यानी रोटी पानी का इंतजाम मर्द करेगा। ये है मसनून तलाक की चार शर्तें, दैट्स इट। पांच कर लें या चार कर लें। आइए हदीस देखते हैं। अन इब्ने उमर रदियल्लाहु अन्हुमा अन्नहु तल्लक़ इमरातहु वहिया हाइदुन फी अहदी रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम फसअल उमर इब्नुल खत्ताब रदियल्लाहु अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन ज़ालिक फक़ाल लहू रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आप भी दोहरा लीजिए साथ, मुरहु फल युराजे हा
सुम्मा
ليتركها
حتى تطهر
ثم تحيد
ثم
تطهر
ثم
إن شاء أمسك بعد وإن شاء طلق قبل أن يمس فتلك العدة التي أمر الله أن يطلق لها النساء. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ انہوں نے عہد نبوی میں اپنی بیوی کو حالت حیض میں طلاق دی تو حضرت عمر بن خطاب نے اس بارے میں رسول اللہ سے دریافت کیا تو آپ نے ارشاد فرمایا عبداللہ کو حکم دو کہ وہ اپنی بیوی سے رجوع کرے پھر اسے چھوڑ دے یہاں تک کہ وہ حیض سے پاک ہو جائے پھر حیض آئے اور پھر پاک ہو پھر صحبت کیے بغیر چاہے تو اسے اپنے نکاح میں روکے رکھے پھر اسے چھوڑ دے یہاں تک کہ وہ حیض سے پاک ہو جائے پھر حیض آئے یعنی ایک مہینہ پورا ہوا اور پھر پاک ہو پھر صحبت کیے بغیر چاہے تو اسے اپنے نکاح میں روکے رکھے یعنی رجوع کر لے دو طلاق کے بعد کا یا ایک طلاق کے بعد کا اور چاہے تو طلاق دے دے اور یہی وہ عدت ہے جس کے حساب سے اللہ تعالیٰ نے عورتوں کو طلاق دینے کا حکم دیا ہے اسے مسلم نے روایت کیا بات واضح بہت سمپل سا طریقہ ہے آپ دیکھیے کہ ایک عورت حیض سے پاک ہوگی ظاہر طلاق اچانک تو نہیں ہوتی نا کہ کھانے میں نمک تیز ہے تو پکڑ کے طلاق دے دی یا کسی بات پہ بچہ رویا یا گھر میں کوئی چیز خراب ہوئی تو کہا جا تجھے طلاق ہے طلاق ہے یہ تو بے وقوف دیتے ہیں عقل مند تو کبھی نہیں دیتے ایک جملہ اپنے اسی ٹاپک کے شروع میں لکھ لیجئے طلاق ایک سوچا سمجھا عمل ہے یہ کوئی جذباتی فعل نہیں ہے یہ کوئی جبر والا فعل نہیں ہے یہ کوئی جذبات میں آیا ہوا نہیں ہے فعل یہ کسی کی باتوں میں آیا ہوا فعل نہیں ہے اب یہ سارے جملے آپ بعد میں دوبارہ سن کے لکھ لیں کہ طلاق ایک سوچا سمجھا منصوبہ ہے پچھلے وہ سارے مراحل جو ابھی تک اس بک میں ہم پڑھتے آئے عورت اور مرد اور ان کے گھر کے اندر جو دوسرے لوگ ہیں جو انوالو ہیں وہ ہر ممکن کوشش کر چکے کہ یہ گھر نہ ٹوٹے گھر کو ٹوٹنے سے بچانے کی ہر کوشش کرنے کے بعد حکم جو دونوں طرف سے بیٹھیں گے ان کے بیٹھنے کے بعد اور اس نتیجے پہ پہنچنے کے بعد کہ یہ جوڑ نہیں چلے گا یہ واقعی بجلی کے دو تار جڑ گئے ہیں آپس میں اور یہ پٹاخے ہی بجیں گے یا اس میں ہمیشہ دھوکے ہی ہوتے رہیں گے لہٰذا ان کو پکڑ کر الگ کر دو اے سنت یہ فیصلے سارے پہلے ہو چکے ہوں گے سورت نساء میں جو مرد کو سمجھانے کی کوششیں وہ ساری ہو چکی ہوں گی جو عورت کے مزاج کو درست کرنے والی چیزیں ہوں گی وہ ساری ہو چکی ہوں گی اس کے بعد اگر نہیں تو پھر مرد انتظار کرے گا کس چیز کا کہ عورت پیریڈ سے پاک ہو جب پاک ہو گئی اب اس کے بعد کیا ہوگا کہ مرد اس کو ایک دفعہ طلاق دے گا وہ عورت اسی گھر میں رہے گی مرد اس کا نان نفقہ دے گا اگلا مہینہ جب عورت پیریڈز میں جائے گی یہاں ایک مہینہ پورا ہو گیا جب دوبارہ حیض سے پاک ہوئی تو پھر اس کو دوبارہ ایک اب دیکھیے سمپل سمجھیے گا بہت نا سمجھ آیا ہوا مسئلہ ہے ہماری سوسائٹی کو جس کی وجہ سے ہزاروں گھر بچ سکتے ہیں لیکن وہ ہمارے روحانی مسائل کے جواب آپ کے سوال اور آپ کے جواب اس کی روشنی میں وہ نہیں ہو پاتے اور وہ کیا ہے کہ ایک دفعہ مرد نے بیوی کو طلاق دی جو ابھی ہم سنیریو دیکھ رہے ہیں اب پیریڈز آگے اب ہونا کیا کہ جب عورت دوبارہ پاک ہوگی تو پھر اس کے بعد دوبارہ بولے گا نا مرد کو نہیں بولنا چاہیے خاموش رہے بس ایک دفعہ بولا خاموش رہا دوسرا مہینہ عورت ادھر ہی رہ رہی ہے کچھ نہیں بولتا دوسرے پیریڈ سے بھی عورت فارغ ہو گئی تیسرا توہر شروع ہو گیا تیسرے توہر سے یعنی جب تیسرے پیریڈ شروع ہوں گے نا اس وقت بھی مرد کچھ نہ بولے اتنے صبر والا اگر ہے بس جو ہی وہ تین مہینے پورے ہوئے عورت مر جدا یہ طلاق کا بیسٹ وے ہے ایک دفعہ بولنے سے بھی طلاق ہو جاتی ہے دو مہینے میں دو دفعہ بولنے سے بھی طلاق ہوتی ہے حد تین مہینے کی ہے اسلام میں تو سینکڑوں طلاقیں ہوتی تھیں عورتیں کئی کئی سال تک عدت میں پڑی رہتی تھیں جو ہی عدت پوری ہونے لگتی مرد پھر ایک دفعہ رجوع کر لیتے پھر چھوڑ دیتے اسلام نے اس ظلم کو ختم کیا کہ طلاق و مرتان طلاق دوبارہ یعنی جس طلاق کے بعد مرد کو رجوع کا حق ہے وہ بس دو ہی طلاقیں اب جب ایک دفعہ مرد بول کے خاموش ہو گیا تو طلاق ہو ہی جائے گی تو پھر دوسرے مہینے بول کے آپ کو اپنے لفظ ضائع کرنے کی کیا ضرورت ہے تیسرے مہینے بول کے تو بے وقوف ہیں آپ فرق کیا ہے اب یہ ساتھ ساتھ ہی سمجھتے جائیں تو انشاءاللہ آپ کا ذہن کھلے گا اس صورت میں کیا ہوگا یاد رکھیے جو ہی عدت کے تین ماہ گزر گئے اور مرد ایک مہینے میں چاہے سو دفعہ بھی کہہ دے گا نا وہ ایک ہی ہوگی ये सिंपल रखिएगा बात जहन में। अब जब मर्द ने एक तोहर में बोल दिया जब तलाक का मामला, अब जब 3 माह गुजरेंगे और ताल्लुक कायम नहीं होगा, ऑटोमेटिकली तलाक हो गई। लेकिन इसमें एक प्लस पॉइंट है, जब कभी जिंदगी में दोबारा मौका बना, जब कभी उनको दोबारा जिंदगी में ये महसूस हुआ कि ये दुरुस्त फैसला नहीं था, या जो उम्मीद थी जी कि पता नहीं मेरी अब किधर शादी हो जाएगी और उसकी किधर होगी, कुछ नहीं हुआ, या बच्चे सामने आ गए या कुछ भी हुआ, तो दोबारा वो मर्द बगैर किसी दूसरे निकाह के उस औरत से निकाह कर लेगा। बस इतना फर्क समझ लीजिए, किसी हलाले की जरूरत नहीं, किसी दूसरी जगह शादी हो के वहां से वापस आने की जरूरत नहीं। तो इसको कहते हैं तल्लाक हसना, देनी पड़े तो ये तलाक दे। क्योंकि याद रखिए, जोश गुस्सा जब ठंडा होता है ना, तो फिर इंसान कहता है हाय ऐसा क्यों किया, ये ना करते वो ना करते, लेकिन जब वो 3 महीने में गुस्सा दिखा चुके थे, अब वो दोबारा फिर दूसरी चीजों में जाते हैं। यही सेम अमल जो मैंने आपको अभी दोहराया है, 2 महीने में भी अगर कोई कर ले, पहले तोहर में भी एक दफा बोल दी, फिर दूसरे पीरियड्स के बाद दोबारा बोल दी, और फिर तीसरे में ना बोले, तो सेम हुक्म है। एक तलाक, 2 तलाक के बाद अगर मर्द तीसरी तलाक नहीं देता और औरत मर्द जुदा हो जाते हैं, तो फिर भी यही हुक्म है। और इससे फायदा क्या होगा कि औरत मर्द दोबारा बगैर किसी दूसरे मर्द के आए हुए एक दूसरे से मिल सकते हैं बाद में, निकाह के बाद। अब दूसरी सूरत क्या है कि रुजू 3 माह के अंदर अगर मर्द रुजू करना चाहता है तो बीवी रोक नहीं सकती। अभी वो कह लीजिए कि गेंद मर्द के कोर्ट में, 3 माह गुजर गए, अब मर्द कहते हैं आओ दोबारा निकाह करें, अब औरत की मर्जी है, उसके वली दोबारा मुकर्रर होंगे, दोबारा निकाह होगा। इस सूरत में एक नुकसान क्या होता है, यानी ये जो दूसरा निकाह होगा ना, इधर से फिर नया ताल्लुक शुरू हो जाएगा। हाँ, रुजू अगर महीने 2 महीने के अंदर अंदर 3 माह के अंदर ही हो जाएगा ना, तो फिर कभी खुदा ना खास्ता जिंदगी में दोबारा कोई मामला बड़ा, तो ये पहली तलाक फिर खड़ी हो जाएगी। हमारे माशरे में तो वैसे ही 3 कट्ठी खड़ी हो जाती हैं, उनको तो ये इशू कोई इतना बदर ही नहीं करेगा। लेकिन अगर इतनी सोच समझ के बाद मर्द एक दफा तलाक दे, फिर उसी के अंदर रुजू भी कर ले, जब रुजू कर लेगा ना, तो वो मियां बीवी की तरह रहेंगे। जिंदगी में 1-2 माह, 4 माह, 6 माह के बाद फिर दोबारा गुस्सा आया, मर्द ने फिर सोचा कि नहीं रहना, अब जू ही वो तलाक देगा ना, तो अब ये पहली नहीं होगी, वो पहली और ये पहली 2 हो जाएंगी। और अगर पहले 2 दी थी, तो अब वाकई पहली दफा में 3 खत्म हो जाएंगी। इतनी बात वाजे क्लियर है? तो ये यहां तलाक का मसनून तरीका है। अगर पहले बात को देख लें कि 1 से 2 बार देकर खामोश रहो, इसको आप कहेंगे तलाक हसना। और ये तीनों तरीके, एक दफा देना, दूसरे माह में भी बोलना, तीसरे में भी बोलना, ये मसनून है। यानी कोई इतना ही कहता है गुस्से में कि नहीं जी मुझे इससे पत्ता ही काटना है, जो 3 दफा बोल दी जाती है ना, उसको तलाक बत्ता कहते हैं। बत्ते से मतलब पत्ता, काट ही दिया, अब नहीं वो दोबारा मिलेंगे, ठीक है? लेकिन ये जो पहली तलाक रजई या तलाक बाइन, ये दोनों इसके नाम ही आगे आएंगे, आपको नामों में इतना ज्यादा उलझने की जरूरत नहीं है। अब ये थी मसनून तलाक, ठीक है? दूसरा तरीका क्या है, अत तलाकुल बिदई, गैर मसनून तलाक। नंबर 1, दौराने हैज औरत को तलाक देना गैर मसनून है, और उसी से ऑपोजिट हो गया ना जो पहले पढ़ा। दूसरी, जिस तोहर में जिमा किया हो, इस तोहर में तलाक देना गैर मसनून है, ठीक है? अच्छा, गैर मसनून है तो क्या मतलब, होगी नहीं, होगी, हो जाएगी, पर मर्द गुनाहगार होगा, ठीक है? तो 2 चीजें, पीरियड्स के दौरान या उस तोहर जिसके दौरान ताल्लुक कायम किया हो उसमें तलाक देना, ये दोनों दुरुस्त नहीं है, लेकिन तलाक हो जाएगी। तीसरी और आखिरी, अत्तलाकुल बातिल, बातिल तलाक क्या है? नंबर 1, निकाह से पहले तलाक देना बातिल है। मसलन कैसे होगा, कोई कहता है एक औरत को कि मैं जब तुमसे निकाह करूंगा तो उसके बाद मैं तुम्हें अभी तलाक देता हूं। अजीब सी बात है, कोई पैदा ही नहीं हुआ तो आप कह रहे हैं तुम मर जाओ या तुम्हें मार दूंगा, बेवकूफी की बात है ना। बस दफा जाहिल लोग इस तरह की बातें करते हैं, तो निकाह होने से पहले तलाक नहीं होती, कहीं से मंगनी हुई हुई है, तो मंगनी के बाद वो लड़का उस लड़की को कहे मैं तुम्हें तलाक देता हूं, तो कहेगी किस बात की तलाक है? देखिए, तलाक का कमानी होता है जुदा करना, तो नकाहा या निकाह या उकदा कमानी होता है गिरा बांधना, जो गिरा बांधी कोई नहीं है, तो आप खोलेंगे कैसे? ये तो एक बिल्कुल हमाकत की बात है ना। इसमें रिवायत है, عن علي بن أبي طالب رضي الله عنه عن النبي صلى الله عليه وسلم قال لا طلاق قبل النكاح। दो चार लफ्ज हैं, इसको याद कर लीजिए, ला तलाका कबलन निकाह। हजरत अली बिन अबू तालिब रजी अल्लाह अन्हु से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया निकाह से पहले तलाक नहीं है। इसे इब्ने माजा ने रिवायत किया। دوسری چیز، زبردستی دلائی گئی طلاق باطل ہے. کیا پتا چلا کہ یہ طلاق ہوگی ہی نہیں. پیچھے ہم پڑھ چکے ہیں یہ حدیث مسئلہ نمبر 3 میں کہ اگر کوئی کسی کو فورس کر کے طلاق دلاتا ہے تو وہ طلاق ہوتی ہی نہیں ہے. باطل کون سا سمجھ گئے نا، انویلڈ، یعنی یہ ہوگی نہیں، انویلڈ یا انویلڈ یہ نہیں ہوگی. تیسری چیز، نابالغ، مجنون. مجنون کون ہے؟ جس کو اپنی ہوش نہیں، جنون، جنہ یا جنو سے جس کے اوپر مطلب ایک عقل پہ پردہ پڑا ہوا ہے. اور مدہوش کی طلاق باطل ہے. مدہوش کون ہے؟ مثلا کوئی شراب کے نشے میں دھوتا ہے اور بیوی کو طلاق دے دیتا ہے، یا کوئی ڈرگ لے چکا ہے یا دوا کھائی ہے جس میں نیند ہے اور اسی میں کہتا ہے کہ میں نے اپنی بیوی کو طلاق دی تو نہیں ہوگی. اور آپ تینوں چیزیں دیکھیے، اس میں عقل نہیں ہوتی نا، نابالغ، بچہ نہ سمجھ ہے، مجنو، مدہوش. تو کیا پتہ چلا کہ طلاق پھر عقل سے سوچ کے دی جاتی ہے. عن عائشة رضی اللہ عنہ رسول اللہ صلی اللہ علیہ وسلم قال رفی القلم عن ثلاثة. کون کون ہے؟ آپ ون لکھیے. عن النائم حتی یستیقظ. اب اس کے آگے دوسرا نمبر، دوسرے واو پہ 2 لکھ لیجئے. وَعَنِ الصَّغِيرِ حَتَّى يَكْبُرَ. وَعَنِ الْمَجْنُونِ حَتَّى يَعْقِلَ اَوْ يُفِيقَ. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، 3 آدمی شرعی احکام کے پابند نہیں، یعنی شریعت کے جتنے رولز اینڈ ریگولیشنز ہیں، کوئی سزا ہے، کوئی حد ہے، شریعت کی کوئی ذمہ داری ہے، کوئی لائبلٹی، وہ اس پہ نہیں ہے، مکلف نہیں ہے، یعنی اللہ نے ان سے حساب کتاب کا معاملہ اٹھا لیا. کون کون؟ سویا ہوا جاگنے تک. کب تک؟ جب تک جاگ نہیں جاتا. دوسرا، نابالغ. کب تک؟ بالغ ہونے تک. اور تیسرا، دیوانہ، عقل صحیح ہونے تک. ٹھیک ہے، ابن ماجہ کی یہ روایت ہے. بات واضح ہے نا، اس میں کوئی ایسی شبہ والی بات نہیں ہے. پھر اگلی باطل طلاق میں چیز کیا ہے؟ دل میں دی گئی طلاق واقع نہیں ہوتی جب تک زبان سے الفاظ ادا نہ کیے جائیں. کوئی بات میں کہتا جی میں نے تو تمہیں دل میں دے دی تھی طلاق، منہ میں کہہ دیا تھا، سوچ لیا تھا، ذہن میں آ گیا تھا. نہیں. کیا ہے روایت؟ عن ابی ہریرہ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم ان اللہ تجاوز لامتی عما حدثت به نفسها ما لم تعمل به او تکلم به. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ نے میری امت کو ان کے دل میں آنے والی باتوں کو معاف کر دیا. یعنی اللہ تعالیٰ نے میری امت کی ان کے دل میں آنے والی باتوں کو معاف فرما دیا ہے جب تک کہ وہ اس پر عمل نہ کریں. اسے ابو داؤد اور ابن ماجہ نے روایت کیا ہے. ٹھیک ہے، دل میں خیال جب تک نہ ہو، یعنی دل کی بات نہیں ہے بلکہ زبان سے بولنا لازم ہے. پھر اگلی چیز، رشتہ ازدواج میں منسلک بیوی کو ہی طلاق دی جا سکتی ہے، غیر بیوی پر طلاق واقع نہیں ہوتی. یعنی کوئی کسی دوسرے کی بیوی کو طلاق نہیں دے سکتا، یہ بھی بہت آبویس ہے بات. ہاں، عن عمر ابن شعیب عن ابیہ عن جدہ رضی اللہ عنہم ان رسول اللہ صلی اللہ علیہ وسلم قال لا طلاق فیما لا یملک. حضرت عمر بن شعیب، دیکھیں یہ عمر ہے، عمرو نہ پڑھیے اس کو کبھی، عربی میں جب لفظ عمر کے آگے واو آ جائے تو وہ عمر بن جاتا ہے. حضرت عمر بن شعیب اپنے باپ سے اور وہ اپنے دادا سے روایت کرتے ہیں. آپ کو پتہ ان کے دادا کون تھے؟ عمر بن العاص، نام سنا ہوگا آپ نے ان کا، یہ انہی کے پوتے سے جو روایتیں آتی ہیں انہی کی طرف اشارہ ہے. کیا روایت ہے؟ کہ رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں، جس عورت کا انسان مالک ہی نہیں اسے طلاق نہیں دے سکتا. اسے ابن ماجہ نے روایت کیا. ٹھیک ہے، تو آف کورس آپ کی ملکیت میں عورت ہے تو تبھی تو اس کو طلاق دی جائے گی. آپ کہیں گے ایسا بھی کیوں ہوتا ہے؟ ہوتا ہے. آپ کو پتہ ہے کہ جو گاؤں ہیں اور جہاں کوئی دیہاتی کم پڑھے لکھے لوگ ہیں، فلاں کی ماں، فلاں کی بہن، فلاں کی بیٹی، اور میں اپنی بہو کو طلاق دلواتا ہوں، یعنی وہ نہ سمجھی میں ایسا ہوتا ہے. عام پڑھے لکھے لوگ اس طرح کر ہی نہیں سکتے، لیکن اسلام ہر چیز کی ہمیں بات بتاتا ہے کہ اگر کوئی ایسا کرے تو وہ نہیں ہوگا. پھر اس کے بعد دیکھیے گا آگے، یعنی یہ تو طلاق کی بات. اب میں سارے کو خلاصہ کر دوں، ہم نے 3 چیزیں اس ٹاپک کے اندر پڑھی، 3 قسمیں طلاق کی. پہلی بولی ہے، مسنون طلاق، دوسری بدعی یا غیر مسنون، تیسری باطل. مسنون طلاق کیا ہے جی؟ پہلا اس کا سٹیپ کیا ہے؟ آپ بولیے. عورت حیض سے پاک ہو. دوسری شرط جی، نیکسٹ جلدی سے. تعلق نہ قائم کیا ہو. تیسری شرط جی آپ جی، وہ تو ہو گئی. تیسری شرط نہ اسی گھر میں رکھا جائے گا. چوتھی نہ نفقہ دیا جائے گا. اور آگے کوئی اور تھی؟ چلیے آپ بتائیے بدعی طلاق کیا ہے؟ دو باتیں پڑھی ہم نے، اپنے ذہن میں رکھا کریں، بک کو دیکھیں نہیں، سوچیں. دو چیزیں پڑھی ہیں ہم نے، غیر مسنون میں پیریڈز میں دینا اور اس توہر میں دینا جس میں تعلق قائم کر دیا. اور طلاق کے باطل میں ہم نے کیا کچھ پڑھا؟ کہ عورت نکاح سے پہلے ہی طلاق دے دے کوئی، یا بچہ نابالغ مجنو دیوانے کی طلاق نہیں ہوگی، دل میں کہنے سے طلاق نہیں ہوتی، جبر کر کے کسی پہ کسی کو طلاق دلا دی تو نہیں ہوتی. ٹھیک ہے، اب یہاں سمپل بات ختم ہو گئی ہے. یہ کوئی اتنا ایشو نہیں، میں سوچتی ہوں یہ اتنا آسان طریقہ ہے، لیکن لوگ جب پڑھتے ہیں کلاسز میں، آپ لوگوں نے بھی جب پڑھا ہوگا، مجھے نہیں پتا آپ کو کیسا لگا، لوگ بہت گھبراتے ہیں اور بہت بڑے پڑھانے والے بھی گھبراتے ہیں اس موضوع سے. آپ اگر اس کو فطرت پہ لے کر دیکھیں تو یہ بالکل ختم ہو گئی ہے بات، دیٹس اٹ. اگر آپ اس سے آگے کچھ نہ پڑھیں تو آپ کو انشاءاللہ کوئی نقصان نہیں ہوگا.